नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल जेठ 22 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष दशमी तिथि, तदनुसार 5 जून सन् 2025, नेपाल सम्बत 1145, आज तस लाथव 10। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। यारसा संकलन छोडेर योजना तर्जुमामा गाउँले शीर्षकको खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। हुन त यति बेला मुगुमा यारसा संकलनको समय हो। गाउँ नै रित्तो बनाएर गाउँलेहरू यारसा संकलन गर्न जान्छन्, तर गाउँपालिकाले योजना तर्जुमा तथा विकास निर्माणका छलफलमा सहभागी हुन गाउनेलाई अनिवार्य गरेको छ। यस्ता छलफलमा सहभागी नहुनेलाई गाउँपालिकाले जरिवाना नै तिराउने निर्णय गरेपछि गाउँलेहरू यारसा संकलन छोडेर गाउँ फर्कन थालेका छन्। जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाले आफ्ना टोल बस्तीमा हुने योजना तर्जुमाका छलफल र विकास निर्माणमा स्थानीयको सहभागिता अनिवार्य गरेको छ। सहभागी नहुनेलाई जरिवाना तोकेपछि गाउँलेहरू यारसा संकलनको समय छोट्याएर बस्तीमा आउन थालेका हुन्। मुगुम कार्मारोङ गाउँपालिका 9 वडामा 17 वटा बस्ती छन्। ती बस्तीमा क्षेत्री र लामा समुदायको बसोबास छ। जेठको पहिलो सातादेखि असार दोस्रो सातासम्म यहाँका समुदाय यारसा संकलनका लागि पाटन क्षेत्रमै हुन्छन्। गाउँमा वृद्धवृद्धा र बालबालिका मात्रै हुने गर्छन्। यही कारण विकास निर्माणका काम सम्पन्न गर्न टोल बस्तीमा गरिनुपर्ने योजना तर्जुमाका छलफलमा बाधा पुग्ने गर्छ। त्यसैकारण यस्ता कार्यमा प्रत्येक घरधुरीको अनिवार्य सहभागिता हुनुपर्ने र सहभागी नहुनेलाई 20,000 वडाले जरिवाना तोक्यो। त्यही जरिवानाको डरले यारसा संकलन गर्न हिँडेकाहरू योजना तर्जुमा र विकास निर्माण कार्यमा सहभागी हुन थालेका हुन्। आउँदो आर्थिक वर्ष 2082-83 लागि मुगुम कार्मारोङ गाउँपालिकाले आफ्ना वडाका बस्ती र टोलमा योजना तर्जुमाका छलफल र गोष्ठी शुरू गरिसकेको छ। यारसा संकलन छोडेर योजना तर्जुमामा गाउँले शीर्षकको यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आज विश्व वातावरण दिवसको सन्दर्भमा प्लास्टिक प्रयोग न्यूनीकरण चुनौती शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व नारासहित यो वर्षको विश्व वातावरण दिवस आज मनाइँदैछ। नेपालमा भने प्लास्टिक प्रयोगसँगै यसबाट उत्पन्न हुने दीर्घकालीन प्रदूषण न्यूनीकरण गर्न चुनौतीको चाङ उठ्दैछ। घरबाट निस्कने फोहोरसँगैका प्लास्टिकका थुप्रोले कालान्तरसम्म नमेटिने प्रदूषणको रास शहर र गाउँका माटोमा थुप्रिएको विज्ञले औंल्याएका छन्। प्लास्टिकका झोला लगायत यसबाट बनेका उपकरणको प्रयोग सजिलो र सहज लाग्छ, तर प्रयोगपछि निम्तने दीर्घकालीन समस्याले वातावरण र मानव जीवनमै गम्भीर क्षति पुग्ने वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी बताउनुहुन्छ। उहाँले प्लास्टिक माटोमा पुरिए पनि सयौं वर्षसम्म नकुहिने भएकाले यसको प्रयोग र व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो। वातावरण दिवसको नारासँगै प्लास्टिकको प्रयोग घटाउने, पुनप्रयोग गर्ने र पुनः उत्पादन गर्ने नारा तत्कालका लागि आत्मसात गरिएको उहाँको कथन छ। किन्दा सस्तो हुने भए पनि प्लास्टिकले पुर्याउने महँगो क्षतिको चेतना समुदायलाई बुझाउन नसक्नु अर्को चुनौती भएकाले थप उत्पादन गर्नुभन्दा घटाउँदै यसलाई पुनः प्रयोगमा लैजाँदा दीर्घकालमा यसको प्रयोग स्वत कम हुने वातावरण विज्ञ र अनुगमनकारी निकायले परिकल्पना गरिरहेका छन्। सुविधिका अनुसार फोहोरकै स्रोतमा प्लास्टिक निमिटन्न पार्न घर घरमा प्लास्टिक निमिटन्न हुनुपर्छ। त्यसका लागि देशका 753 स्थानीय तहलाई स्रोतसम्म पुग्ने फोहोरलाई वर्गीकरण गर्न सक्षम नभइसक्दा चुनौती बढ़ेको छ। संघीयताको बलियो अधिकार भए पनि केन्द्रकै मुख ताक्ने प्रवृत्ति हावी देखिएको विभागको धारणा छ। दैनिक प्रयोग हुने प्लास्टिकका पातला झोला प्रदूषण नियन्त्रणको अर्को टाउको दुखाई हो। नेपालमा 40 माइक्रोन भन्दा पातला प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाइएको 2 वर्ष बित्यो। त्यति मात्र होइन, चाडबाड़का बेला सीमापारीबाट अनियन्त्रित रूपमा आउने प्लास्टिकका फूलका गुच्छा सरकारका लागि अर्को टाउको दुखाई हो। खुला बजार र उपभोक्ताको अटेरिपनले ती सामग्री बजारबाट हटाउन समस्या रहेको उपमहानिर्देशक शैलेश कुमार झा सुनाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, अनुगमन गरिहाल्छौं, पक्राउ र कार्यवाही पनि हुन्छ, तर फेरि बजारमा आउन छोड्दैन। प्लास्टिक प्रयोग न्यूनीकरणमा चुनौती शीर्षकको यो खबर विश्व वातावरण दिवसको प्रसंगमा आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। धुलो दूध र बटर मौजदातको बहानामा डीडीसीले किसानबाट दूध संकलन घटायो शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। धुलो दूध र बटर स्टक बढ़ेको भन्दै सरकारी दुग्ध विकास संस्थान डीडीसीले किसानबाट दूध संकलनमा कड़ाई गरेको छ। कन्भर्सन गरिएको धुलो दूध र बटर राख्ने ठाउँ नभएको र बिक्री नहुँदा किसानको पक्यौता बढ़ेको भन्दै काठमाडौँ दुग्ध वितरण आयोजनाले दूध संकलन कम गर्न चिस्यान केन्द्रलाई पत्र पठाएको छ। नियमित दूध दिने संघ संस्था बाहेक अन्यबाट दूध नकिन्न र खरिद गरी चिस्यान केन्द्र इन्चार्ज नै जिम्मेवार हुने समेत उसले चेतावनी दिएको छ। मौजदात अत्यधिक हुँदा पाँच महिनादेखि किसानको दूध खरिद बापतको भुक्तानी दिन सकिएको छैन। त्यसलाई दृष्टिगत गर्दै चिस्यान केन्द्रमा दैनिक संकलन हुने कच्चा दूध परिमाणमा न्यूनीकरण गर्दै नियमित दूध दिने संस्था र फर्मबाट संकलन गर्न जानकारी गराइन्छ। काठमाडौँ दुग्ध वितरण आयोजनाले सबै चिस्यान केन्द्रलाई पठाएको पत्रमा भनिएको छ, दूध संस्थानको मापदण्ड अनुसार मात्रै संकलन गर्नु, पत्र अनुसार दूध संकलन नगरे त्यसमा चिस्यान सेन्टर इन्चार्जको जिम्मेवारी रहनेछ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कारोबार दैनिकबाट स्याउ विकास बोर्ड गठन गर्दै कर्णाली शीर्षकको खबर लिँदैछौ। कर्णाली प्रदेश सरकारले स्याउ व्यवस्थापन तथा विकास बोर्ड गठन गर्ने भएको छ। कर्णालीको जुम्ला लगायत जिल्लामा हुने स्याउ खेतीको विस्तार, उत्पादन वृद्धि तथा बजारीकरणलाई सहज बनाउने उद्देश्यले स्याउ विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने भएको हो। कर्णाली प्रदेश सभामा प्रदेश प्रमुख नजीर मियाले आगामी आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्याउ विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने उल्लेख गर्नुभयो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। अमेरिकाको भिसा कडाईले नेपाली विद्यार्थीमा अन्यल शीर्षकको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाई गरेपछि नेपाली विद्यार्थीमा अन्यल देखिएको छ। उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने तयारीमा रहेका नेपाली विद्यार्थीमा अन्यल देखिएको हो। अमेरिका नेपाली विद्यार्थीको रोजाईमा पर्ने उत्कृष्ट पाँच मुलुकमध्ये एक हो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्ला वर्षमा अमेरिका सहित जापान, क्यानाडा, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतमा विद्यार्थीको आकर्षण बढ़ी छ। ट्रम्प प्रशासनले गैर आवासीय नागरिकलाई मात्र होइन विद्यार्थी भिसामा पनि कड़ाई गर्ने निर्णय गरेको छ। अमेरिकी सरकारले पछिल्लो पटक आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय नदिन आदेश दिएको छ। समय पाएका विद्यार्थीको अन्तर्वार्ता नरोकिए पनि नयाँ विद्यार्थीलाई समय दिन रोकिएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कूटनीतिक नियोगहरूलाई जारी गरेको सूचनामा थप निर्देशन नआएसम्म विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय नदिन आदेश छ। अमेरिकाको भिसा कडाईले नेपाली विद्यार्थीमा अन्यल शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा घर जग्गामा कालोधन रोक्ने उपाय, बैंकिङ प्रणालीमा कसिँदै शीर्षकको खबर प्रकाशित छ। कोविडपछि थलिएको घर जग्गा कारोबार विस्तारै लयमा फर्किँदैछ, तर सरकारले कालोधन रोक्न भन्दै यो व्यवसायलाई बैंकिङ प्रणालीमा कस्ने नीति सार्वजनिक गरेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले सम्पत्ति शुद्धिकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरेको निर्देशनमा घर जग्गा किन्ने र बेच्ने दुवैको ब्याङ्क स्टेटमेन्ट अनिवार्य हुनुपर्ने नयाँ व्यवस्था गरेको छ। यसले घर जग्गा कारोबारलाई शुद्धिकरण गर्न खोजेको सरकारको दावी छ, तर औपचारिक अनौपचारिक दुवै रूपमा कारोबार भइरहेको यो व्यवसायमा गम्भीर असर पुर्याउने र त्यसले मुलुककै अर्थतन्त्रमा नकारात्मक असर पुर्याइने त होइन भन्नेमा सरकारवालाहरूको चिन्ता र चासो छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। टेस्लाले भारतमा कारखाना नखोल्ने शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। कुनै समय भारतीय बजार प्रवेश गर्न आतुर रहेको अमेरिकी कम्पनी टेस्ला अब त्यसमा इच्छुक नरहेको खुल्न आएको छ। भारतको महाराष्ट्रमा टेस्लाले कारखाना खोल्ने चर्चा चलिरहेका बेला त्यसो नहुने तय भएको छ। अर्बपति एलन मस्कको इलेक्ट्रिक गाड़ी ईभी निर्माता टेस्लाले भारतमा उत्पादन कारखाना नखोल्ने भारतका उद्योग मन्त्रीले पुष्टि गर्नुभएको छ। गत वर्ष मात्रै भारतले विश्वभरका ईभी कम्पनीहरूलाई लक्षित गर्दै विभिन्न प्रोत्साहन योजना घोषणा गरेको थियो। अहिले ईभी निर्माण प्रवर्धनका लागि विस्तृत निर्देशिका सार्वजनिक गरेको छ। मन्त्री एसडी कुमार स्वामीका अनुसार टेस्लाले भारतमा दुईवटा शोरूम खोल्ने र त्यसको रिटेल उपस्थिति रहने बताएका छन्। टेस्लाको जोड़ उत्पादन कारखाना नभई भारतमा गाड़ी निर्यातमै रहेको देखिन्छ। शोरूमका लागि स्थान पहिल्याउनेदेखि टेस्लाले 25 भन्दा धेरै पदहरूमा रोजगारीका लागि आह्वान समेत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आरिफको ब्याटिङमा नेदरल्याण्डसमाथि नेपालको जीत शीर्षकको खबर लिँदैछौ। आरिफ शेखको अर्धशतकमा नेपालले विश्वकप क्रिकेट लीग टूमा बुधबार नेदरल्याण्डसलाई 5 विकेटले पराजित गरेको छ। आरिफले खेलको एकमात्र अर्धशतक बनाएपछि नेपालले लगातार दोस्रो जीत निकालेको हो। नेपालले स्कटल्याण्डमा लगातार दुई शीर्ष टोलीलाई स्तब्ध पारेको छ। आरिफले 78 रन बनाएपछि नेपालले फोर्थ हिलमा 226 रनको लक्ष्य 47.1 ओभरमै पूरा गरेको हो। नेपालले सोमबार आफ्नो पहिलो खेलमा स्कटल्याण्डमाथि 1 विकेटको अविश्वसनीय विजय हात पारेको थियो। करण केसीले अभिजित 65 रन बनाएपछि नेपालले 297 रनको लक्ष्य अन्तिम बलमा पार गर्दै एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो लक्ष्य पछ्याएको थियो। लीग टूको यस यात्रामा 14 खेलमा नेपालको यो चौथो जीत हो। नेपाल 10 अंकका साथ 7 स्थानमा छ। नेदरल्याण्डस 20 खेलमा 26 अंकसहित दोस्रो स्थानमा छ। टोली शीर्ष स्थानमा रहेको अमेरिका भन्दा 2 अंकले मात्र पछाडि छ। 8 राष्ट्र सहभागी लीग टूको शीर्ष 4 टोली विश्वकप छनौटमा पुग्नेछन्। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। विश्व वरियतामा एरिका 27 स्थानमा शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। नेपालकी कराते खेलाड़ी एरिका गुरूङ आफ्नो तौलसम्मको विश्व वरियतामा 27 स्थानमा पुग्नु भएको छ। विश्व कराते महासंघले हिजो सार्वजनिक गरेको विभिन्न तौलसम्मको वरियतामा एरिकाले एकैपटक 27 स्थान सुधार गर्नुभएको हो। यसै साता मोरक्कोमा भएको कराते वन प्रिमियर लीग अन्तर्गत महिला कुमुते 68 केजी तौल समूहमा उहाँले मुलुकलाई ऐतिहासिक काँस्य पदक दिलाउनु भएको थियो। नेपालको कराते इतिहासमा अहिलेसम्म प्राप्त पदक मध्ये एरिकाले मोरक्कोमा हात पारेको ठूलो मानिएको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आईपीएल जीतको उत्सवमा भागदौड़ हुँदा 11 जनाको मृत्यु शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। इण्डियन प्रिमियर लीग आईपीएलमा पहिलोपल्ट च्याम्पियन भएको रोयल च्यालेन्जर्स बेंगलुरूको उत्सव मनाउने क्रममा बेंगलुरूमा भएको भागदौड़मा परेर 11 जनाको ज्यान गएको छ। अहमदाबादमा मंगलबार सम्पन्न 18 सिजनको फाइनलमा पंजाब किंग्सलाई 6 रनले हराउँदै बेंगलुरू च्याम्पियन भएको थियो। सोही विजय उत्सव आफ्नो राज्यमा मनाउने क्रममा हिजो 11 जनाको ज्यान गएको कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले बताउनु भएको छ। लाखौं समर्थकले बेंगलुरूको टोलीलाई राज्यमा स्वागत गरेका थिए, तर अत्यधिक मानिसको भीड़मा 81 भागदौड़ मचिएपछि ठूलो मानवीय क्षति हुन पुगेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनालाई हृदयविदारक भन्नुभएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले यो भागदौड़मा परेर 11 जनाको मृत्यु भएको र 33 जना घाइते भएको जानकारी दिनुभएको छ। यो दुखद खबर नागरिक दैनिकबाट लिएका हौं। चलचित्रमा उत्साहजनक व्यापार शीर्षकको खबर गोर्खापत्र दैनिकको कला साहित्य पृष्ठबाट लिँदैछौ। कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालोतर्फ बढ़दै गएको देखिन्छ। चलचित्रको उल्लेखनीय व्यापार र हलमा दर्शकको उत्साहजनक उपस्थितिले यो लोकप्रियता अझै लम्बिने सम्भावना रहेको चलचित्रकर्मी बताउँछन्। मौलिक कथावस्तु र नेपालीपन बोकेका चलचित्र यति बेला दर्शकको पहिलो रोजाईको चलचित्र बनेका छन्। गत वर्ष मौलिक विषयवस्तुमा बनाइएको पूर्णबहादुरको सारङ्गीबाट पाएको सफलता यस वर्ष पनि निरन्तरता पाउने देखिएको छ। यो वर्षको शुरूआती महिनामा प्रदर्शनमा आएका चलचित्रले बक्स अफिसमा करोड़ रूपियाँ भन्दा बढ़ी कमाई गरेर सकारात्मक शुरूआत गरेका छन्। वैशाख र जेठमा प्रदर्शनमा आएका चलचित्र भूटान, खेल, झिल्को, उनको स्वेटर, के घर के डेरा, घर नम्बर दुई र नरसिंह अवतारले राम्रै चर्चा बटुलेका छन्। यीमध्ये उनको स्वेटर 10 करोड़ क्लबमा प्रवेश गरेको छ भने अन्य चलचित्रले ठिकठाक व्यापार गरेका छन्। दिवाकर भट्टराई निर्देशित चलचित्र नरसिंह अवतारले प्रदर्शनको पहिलो हप्ता खासै व्यापार नगरी पनि माउथ पब्लिसिटी र महानायक राजेश हमालको क्रेजका कारण अर्को हप्तादेखि राम्रो व्यापार गरेको छ। चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार वैशाखदेखि हालसम्म प्रदर्शनमा आएका 8 नेपाली चलचित्रबाट 12,76,00,000 रूपियाँ आमदानी भएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबार यही सकिन्छ। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।